हमारा जो फोकस है इस वक्त बहुत ज्यादा फील्डिंग पे और बॉडी लैंग्वेज पे बहुत ज्यादा है।
बजट वक्त के ऊपर नहीं मिलते, बल्कि हमें आफ्टर द इवेंट पैसे मिलते हैं।
वाकई जो मेन कमी है, लास्ट मोमेंट पर गोल कंप्लीट करना।
सरफराज अहमद तो अपना काम दिखा गए, अब अजहर अली की बारी। पाकिस्तान में पैरालंपिक्स एथलीट्स की मुश्किलात और भारतीय हॉकी टीम की कारकर्दगी, पल में तोला पल में माशा। खेल के मैदान से अब्दुलरशीद शकूर का सलाम। पाकिस्तान और वेस्ट इंडीज की टीमें आज से 3 वनडे इंटरनेशनल मैचों की सीरीज में मद्दे मुकाबिल हैं और पहला मैच आज शारजा में खेला जा रहा है। जी हां, पाकिस्तान के मनपसंद मैदान में। मुश्किलात में घिरी पाकिस्तानी वनडे टीम और उसके कप्तान अजहर अली के लिए अच्छा मौका है कि अगर वो भी ये सीरीज 3-0 से अपने नाम कर लें तो पाकिस्तान की वनडे की आलमी रैंकिंग जो इस वक्त 9वीं है 8वीं हो जाएगी। और ये तो आपको मालूम ही है कि वर्ल्ड कप में 8 टीमों ने बराह रास्त खेलना है और इस वक्त इस 8वीं पोजिशन के लिए पाकिस्तान और वेस्ट इंडीज़ के दरमियान ही मुकाबला है, क्योंकि ऊपर की 7 टीमें बड़े सुकून से अपनी जगह पर बैठी हुई हैं। इससे पहले पाकिस्तानी टीम ने 3 T20 मैचों की सीरीज में क्लीन स्वीप करके वेस्ट इंडीज को कहीं का ना छोड़ा। ये वही वेस्ट इंडीज है जिसने इसी साल भारत में बेन स्टोक्स के छक्के छुड़ाते हुए T20 का आलमी टाइटल अपने नाम किया था। लेकिन जो टीम पाकिस्तान के सामने आई उसमें ना क्रिस गेल थे ना डेरिन सैमी, बल्कि इस दौरे पर आने से पहले वेस्ट इंडियन क्रिकेट बोर्ड ने कोच फिल सिमंस की भी छुट्टी कर दी। दूसरी जानी पाकिस्तान का इंग्लैंड के खिलाफ T20 की जीत के बाद अब ये सीरीज जीतना कप्तान सरफराज अहमद की कयादत में एक नए हौसले और एतमाद की अक्कासी कर रहा है। सरफराज अहमद से सीरीज की जीत के बाद पहला सवाल था कि मिकी आर्थर ने आते ही सख्त बयानात और सख्त ट्रेनिंग से अपने इरादे जाहिर कर दिए हैं, आपने उनकी कोचिंग को कैसा पाया?
यार सी बात है, देखा नया कोच आता है अपना प्लान लेके आता है और इस कोच का भी अपना प्लान है, बहुत ज्यादा मेहनत कर रहा है लड़कों के साथ, ये फिटनेस पे बहुत ज्यादा काम कर रहा है और मेन चीज जो है वो T20 में हमारा जो फोकस है इस वक्त बहुत ज्यादा फील्डिंग पे और बॉडी लैंग्वेज पे बहुत ज्यादा है।
सरफराज अहमद से अगला सवाल था कि कहीं ऐसा तो नहीं कि इस क्लीन स्वीप के बाद खिलाड़ी रिलैक्स हो जाएं?
नहीं सर, बिल्कुल रिलैक्स नहीं होंगे, और ज्यादा फोकस हो जाएंगे, क्योंकि अब जाहिर सी बात है अब हमने इमेज बिल्डअप किया है अपनी टीम का और कोशिश करेंगे इसी कंसिस्टेंसी के साथ टीम को आगे लेके चले।
सरफराज अहमद से पूछा गया कि कप्तान बनने के बाद से आपकी सोच क्या रही है, किस चीज को अभी तक आपने ज्यादा अहमियत दी है?
T20 में हमारी जो फील्डिंग है ना वो बहुत मैटर करती है और सबसे मेन चीज़ है फिटनेस। अगर आपकी फिटनेस अच्छी होगी तो ऑटोमेटिकली आपकी फील्डिंग अच्छी हो जाएगी और फील्डिंग अच्छी होगी तो बॉडी लैंग्वेज जो है वो बहुत ज़्यादा मेन पार्ट वो रोल करती है। तो मैं समझता हूँ कि हमारी यही कोशिश डेवलप करेंगे, एक तो टीम में कंसिस्टेंसी लाने की कोशिश कर रहे हैं, लड़कों को ये बार बार रिमाइंड कराया जाता है कि एक परफॉर्मेंस के बाद अगली परफॉर्मेंस की तरफ जाना है हमने।
पाकिस्तानी एथलीट हैदर अली ने गुज़िश्ता दिनों रियो के पैरालंपिक्स मुकाबलों में कांसी का तमगा जीता। हैदर अली का खुसूसी इंटरव्यू रियो से हम आपको सुनवा चुके हैं। मैंने ये जानने की कोशिश की कि इन पैरालंपिक्स या जिस्मानी तौर पर माजूर एथलीट्स का पाकिस्तान में क्या मकाम है, ये एथलीट्स बैन अलावी मुकाबलों में किस तरह शिरकत करते हैं और इनकी कोई बाकायदा तंजीम या इदारा मौजूद है जो उनकी देखभाल करता हो। इस सिलसिले में मैंने तारिक मुस्तफ़ा से राबता किया जो पाकिस्तान में पैरालंपिक्स एथलीट्स की कौमी तंजीम NPC यानी नेशनल पैरालंपिक्स कमेटी के सदर हैं। मेरा तारिक मुस्तफ़ा से पहला सवाल यही था कि आपकी ये कमेटी मुल्क में किस तरह काम कर रही है और इस काम में आपको क्या दुश्वारियां हायल हैं?
हम एफिलिएटेड हैं एशियन पैरालंपिक और इंटरनेशनल पैरालंपिक कमेटी से, यही मतलब दुनिया का निजाम है। लेकिन इसमें बदकिस्मती से जो सपोर्ट चाहिए ओवरऑल माशरे की तरफ से और हुकूमत की तरफ से, वो हम मोबिलाइज करने में कामयाब नहीं हो पाए। ओवरऑल अवेयरनेस जैसे कहते हैं ना जी, सबसे एक तो सवाल जब हम लोगों को अप्रोच करते हैं वो ये कहते हैं जी देखिए मजूर अफराद की तो यहाँ कोई खास कदर या नहीं की जाती जैसे कहते हैं देखभाल, और आप उनकी स्पोर्ट्स की बात करते हैं। ये 160 ममालिक जो शामिल हुए थे पैरालंपिक्स में पिछले 2-3 गेम से, सबने सोच समझ के ये चीजें की है ना जी। लेकिन हमारे यहाँ अभी तक सच बात यह है, हुकूमत से भी हमें सपोर्ट मिलती है, यकीनन मिलती है, लेकिन सिस्टमेटिक नहीं। بجٹ وقت کے اوپر نہیں ملتے بلکہ ہمیں آفٹر دی ایونٹ پیسے ملتے ہیں. اس سے پلاننگ ہم نہیں کر پاتے. غیر ممالک خاص طور پہ یورپین ممالک میں تو ان کی کمیونٹی اتنی اسٹرانگ ہوتی ہے کہ وہ نان گورنمنٹ لیول پہ یہ سارا کام کرتے ہیں. ہمارے یہاں ڈیولپنگ کنٹریز میں حکومت کی امداد کے بغیر آپ جانتے ہیں کوئی چیز مشکل ہی ہو سکتی.
سنا ہے کہ پاکستان اسپورٹس بورڈ میں ٹریننگ کے لیے آپ کو باقاعدہ معاوضہ ادا کرنا پڑتا ہے.
یہ درست ہے لیکن اس پہ بھی ہمیں اعتراض نہیں. دیکھیں نا, اگر ایک سسٹم سیم ہو اولمپک کے لیے پیرالمپک کے لیے تو ہم اس میں آ جائیں گے, ہمیں اس سے اعتراض نہیں ہے. حالانکہ آپ ٹھیک اشارہ کر رہے ہیں کہ بھائی خصوصی افراد کے لیے خصوصی مراعات ہونی چاہیے, لیکن وہ نہیں. سوال پرائیورٹی کا ہے, سوال ٹائمنگ کا ہے, سوال امپورٹنس کا ہے. میں سمجھتا ہوں کہ اس میں ہمیں وہ ابھی تک مطلب فضا ہم قائم نہیں کر پائے.
طارق مصطفیٰ سے میرا آخری سوال حیدر علی سے متعلق تھا کہ انہوں نے 8 سال پہلے چاندی کا تمغہ جیتا تھا اور اب کانسی کا تمغہ, تو کیا سرکاری سطح پر ان کی پذیرائی ہوئی ہے یا پھر کسی نے اس جانب توجہ ہی نہیں دی؟
ہمارا ہمسایہ ملک ہے, ان کی حالت ہم سے بہتر نہیں تھی, انڈیا کی میں بات کر رہا ہوں, لیکن پچھلے سال سے ان کے یہاں بہت چینج آ گیا. اب انہوں نے اناؤنس کیا ہے کہ پیرالمپک اور اولمپک گیمز میں ایک ہی مطلب میڈل کو دیا جائے گا, 75 لاکھ گولڈ میڈل کو, 50 لاکھ سلور میڈل کو, 30 لاکھ برونز کو. اور ہمارا برونز کی جیت کے آیا ہوا ہے, اور ماں سوائے یہ کہ گجراوالا کے لوگوں نے اس کو استقبال کیا ہے, ابھی تک اس کی کوئی ریئلی پذیرائی نہیں ہوئی.
بھارتی ہاکی ٹیم نے چیمپئنز ٹرافی کا فائنل کھیلا تھا, یہی وجہ ہے کہ ریو اولمپکس میں اس سے اچھی کارکردگی کی توقع کی جا رہی تھی, لیکن وہ کوارٹر فائنل میں آ کر ہمت ہار گئی. اور اب اس بات کا جائزہ لیا جا رہا ہے کہ اس شکست کا ذمہ دار کون ہے. دلی سے آدیش کمار گپتا.
ہندوستانی ہاکی ٹیم نے ریو اولمپک سے پہلے انگلینڈ میں کھیلی گئی چیمپئنز ٹرافی میں چاندی کا تمغہ جیتا تھا. چیمپئنز ٹرافی میں یہ ہندوستان کی سب سے بڑی کامیابی تھی. ظاہر ہے اس کے بعد ٹیم پر اتنا اعتبار تو کیا ہی جا سکتا تھا کہ وہ ریو میں پہلی 6 ٹیموں میں تو شامل ہو. ریو میں ہندوستانی ہاکی ٹیم نے آئرلینڈ کو 3-2 سے شکست دے کر بہترین شروعات کی, لیکن اگلے ہی مقابلے میں جرمنی نے اسے 2-1 سے مات دے دی. تیسرے مقابلے میں ہندوستان نے ارجنٹینا کو 2-1 سے شکست دے کر واپسی کی, لیکن چوتھے مقابلے میں نیدرلینڈز نے ہندوستان کو 2-1 سے مات دے کر اس کی فتح کی گاڑی پٹری سے اتار دی. رہی صحیح کسر پانچویں مقابلے میں کینیڈا نے 2-2 سے ہندوستان کو برابری پر روک کر پوری کر دی. اس کے باوجود ہندوستان اپنے پول میں چوتھے پائدان پر رہتے ہوئے کوارٹر فائنل تک پہنچا, لیکن وہاں تو ناک آؤٹ مقابلے میں بیلجیم نے اسے ٹکنے ہی نہیں دیا اور 3-1 سے شکست دے کر اس کے سیمی فائنل میں پہنچنے کے منصوبوں پر پانی پھیر دیا. آخر کیوں بکھری بکھری سی نظر آئی ہندوستانی ہاکی ٹیم ریو میں اور کہاں اس کے کھیل میں کمی رہی؟ بتایا ہندوستان کے سابق اولمپئن ہربندر سنگھ نے, جو اپنے سمے میں دنیا کے سب سے تیز سینٹر فارورڈ کھلاڑی رہے.
پورے ٹورنامنٹ میں فارورڈ 3 گول کرتے ہیں, تو کہیں نہ کہیں سب سے بڑی کمی تو یہی ہے. یہ ہمیں امپروو کرنا پڑے گا. باقی پینلٹی کارنر کو امپروو کرنا پڑے گا, پینلٹی کارنر ان کو کم سے کم دینے چاہیے اپوننٹ کو. اور باقی جو مین کمی ہے لاسٹ مومنٹ پہ گول کنسیڈ کرنا, وہ ابھی تک پرسسٹ کر رہی ہے, اس کے اوپر بھی دھیان دینا پڑے گا.
ہندوستانی ہاکی ٹیم نے اپنی آخری سب سے بڑی کامیابی سال 1980 میں ماسکو میں ہوئے اولمپک کھیلوں میں طلائی تمغہ حاصل کر پائی تھی, لیکن ایک وقت وہ بھی آیا جب وہ بیجنگ اولمپک کے لیے کوالیفائی بھی نہیں کر سکی. تو سال 2012 کے لندن اولمپک کھیلوں میں سب سے نچلے 12ویں پائیدان پر رہی. یہ حال اس ہاکی ٹیم کا ہے جو پورے سال دنیا بھر کے دوسرے ملکوں سے کھیلنے کے علاوہ اپنے ہی ملک میں ہونے والی ہاکی انڈیا لیگ میں عالمی طور پر شہرت یافتہ کھلاڑیوں کے ساتھ 2-2 ہاتھ کرتی ہے. عالمی کپ کے علاوہ اولمپک کوالیفائرز تک ہندوستان میں کھیلے جاتے ہیں, تو کھلاڑیوں پر انعام اور پیسے کی بوچھار بھی ہوتی ہے. تو کیا ہندوستانی کھلاڑیوں میں عالمی طور پر کھیلنے کا مادہ نہیں ہے؟ سابق اولمپئن اشوک کمار کہتے ہیں,
صرف ایک ایچ آئی ایل, اس کے دوارا پیسے ملنا, میں مانتا ہوں پیسے ملنے چاہیے, لیکن میں اس کا بھی پرزور خلافت کرتا ہوں کہ اس کے بدلے میں ہم کو ہندوستان کی ہاکی کے جو میڈلز ہیں جس میں ہندوستان کا نام چمکتا ہے, تو اس کا بھی خیال رکھنے کی ضرورت ہے, اور آنے والے وقت میں ہم ایسا کریں تو بہتر ہوگا.
کہیں ایسا نہ ہو کہ ہندوستان بس بڑے بڑے ٹورنامنٹ کی میزبانی ہی کرتا رہ جائے اور اولمپک میں ملی کامیابی کی یادیں صرف یاد بن کر ہی رہ جائیں.
اور آخر میں ایشین اسپورٹس بیٹ سلطان محمود کی خبروں کے ساتھ سبا ناز.
بنگلہ دیش اور افغانستان کے درمیان تیسرا اور آخری ون ڈے انٹرنیشنل کل ڈھاکہ میں کھیلا جائے گا. تین میچوں کی سیریز اس وقت ایک ایک سے برابر ہے. عالمی نمبر ایک نوویک جوکووچ نے کلائی کی تکلیف کے سبب آئندہ ہفتے ہونے والے چائنا اوپن سے دستبردار ہونے کا فیصلہ کیا ہے. جوکووچ 6 بار چائنا اوپن جیت چکے ہیں. بھارت نے ڈھاکہ میں ہونے والے 18 سال سے کم عمر کھلاڑیوں کے ایشیا کپ ہاکی ٹورنامنٹ کے سیمی فائنل میں پاکستان کو 1-3 سے ہرا دیا. ویسٹ انڈین بیٹس مین کرس گیل نے بنگلہ دیش پریمیئر لیگ میں چٹاگانگ وائکنگز کی طرف سے کھیلنے کا معاہدہ کیا ہے. پاکستان کے مصباح الحق، شاہد آفریدی، شعیب ملک، احمد شہزاد، محمد حفیظ، سہیل تنویر، شرجیل خان، بابر اعظم اور محمد سمیع بھی بنگلہ دیش پریمیئر لیگ میں حصہ لیں گے. بھارت کی ثانیہ مرزا نے ٹینس کی عالمی ڈبلز رینکنگ میں پہلی پوزیشن برقرار رکھی ہے. تاہم ان کے اور ان کی سابق پارٹنر مارٹینا ہنگس کے درمیان صرف 5 پوائنٹس کا فرق رہ گیا ہے.
اسی کے ساتھ اب عبدالرشید شکور کو اجازت دیجیے.